मैं मुबल्लिग बनूं सुन्नतों का, खूब चर्चा करूं सुन्नतों का।
الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك نور اللہ عقائد دو جہاں صلی اللہ تعالی علیہ وآلہ وسلم تشریف لائے اور ارشاد فرمایا آج میں نے ایک عجیب خواب دیکھا ہے. نبی کا خواب سچا ہوتا ہے. اب نبی پاک صلی اللہ علیہ وسلم اپنا خواب بیان فرما رہے ہیں کہ روح قبض کرنے کے لیے موت کے فرشتے آئے لیکن اس کا ماں باپ کی اطاعت کرنا سامنے آ گیا اور وہ بچ گیا. ایک شخص پر عذاب قبر چھا گیا, اس کے وضو کی نیکی نے اسے بچا لیا. ایک شخص کو شیاطین نے گھیر لیا لیکن ذکر اللہ یعنی اللہ پاک کے ذکر کی نیکی نے اسے بچا لیا. ایک شخص کو عذاب کے فرشتوں نے گھیر لیا لیکن اس سے اس کی نماز نے بچا لیا. ایک شخص کو دیکھا کہ پیاس کی شدت سے زبان نکالے اور ایک ہوس پر پانی پینے جاتا تھا مگر لوٹا دیا جاتا تھا, یعنی کہ سوکھ کر زبان پیاس سے باہر تھی اور وہ ہوس پر پانی پینے جاتا مگر اسے پانی نہ ملتا. اتنے میں اس کے روزے آ گئے اور اس نیکی نے اس کی پیاس بجھا دی. مزید میرے آقا صلی اللہ علیہ وآلہ وسلم نے فرمایا, ایک شخص کو دیکھا کہ جہاں انبیاء کرام علیہ السلام حلقے بنائے ہوئے تشریف فرما تھے وہاں ان کے پاس جانا چاہتا تھا لیکن وہاں سے دھتکار دیا جاتا تھا, بھگا دیا جاتا تھا, ہٹا دیا جاتا تھا. کہ اتنے میں اس کا غسل جنابت یعنی فرض غسل جو ادا کرنا ہوتا ہے وہ نیکی آ گئی اور اس نیکی نے اس کو میرے پاس پہنچا دیا. پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم مزید ارشاد فرماتے ہیں کہ ایک شخص کو دیکھا کہ اس کی آگے پیچھے دائیں بائیں اوپر نیچے اندھیرا ہی اندھیرا ہے اور وہ اس اندھیرے میں حیران اور پریشان ہے, تو اس کے حج اور عمرے آ گئے اور ان نیکیوں نے اس کو اندھیرے سے نکال کر روشنی میں پہنچا دیا. ایک شخص کو دیکھا کہ وہ مسلمانوں سے گفتگو کرنا چاہتا ہے لیکن کوئی اس کو منہ نہیں لگاتا. صلہ رحمی یعنی رشتہ داروں کے ساتھ اچھی سلوک کی نیکی نے مومنین سے کہا کہ تم اس سے بات چیت کرو, تو مسلمانوں نے اس سے بات چیت کرنی شروع کر دی, یعنی یہ نیکی اس کے کام آ گئی. ایک شخص کے جسم اور چہرے کی طرف آگ بڑھ رہی تھی اور وہ اپنے ہاتھ سے بچا رہا تھا تو اس کا صدقہ آ گیا اور اس کے آگے ڈھال بن گیا اور اس کے سر پر سایہ کر دیا اس نے, یعنی صدقے کی نیکی نے اسے اس پریشانی سے بچا لیا. ایک شخص کو زبانیہ یعنی عذاب کے مخصوص فرشتوں نے چاروں طرف سے گھیر لیا لیکن اس کا امر بالمعروف و نہی عن المنکر یعنی نیکی کی دعوت دینا اور برائی سے منع کرنا کی جو نیکی ہے اس نے اس کو بچا لیا اور اس کو رحمت کے فرشتوں کے حوالے کر دیا. ایک شخص کو دیکھا جو گھٹنوں کے بل بیٹھا ہے لیکن اس کے اور اللہ پاک کے درمیان ایک پردہ ہے مگر اس کا حسن اخلاق کی جو نیکی تھی وہ کام آ گئی اور اس نے اسے اس پریشانی سے بچایا اور اللہ پاک سے ملا دیا. ایک شخص کی نیکیوں کا وزن ہلکا رہا مگر اس کی سخاوت آ گئی اور نیکیوں کا وزن بڑھ گیا. ایک شخص جہنم کے کنارے پر کھڑا تھا مگر اس کا خوف خدا آ گیا اور وہ اس کو جہنم کی آگ سے بچا لیا گیا. ایک شخص جہنم میں گر گیا لیکن اس کے خوف خدا میں بہائے ہوئے آنسو آ گئے اور ان آنسوؤں کی برکت سے وہ جہنم میں گرنے سے بچ گیا. مزید سنیے کہ پیارے آقا صلی اللہ تعالی علیہ وسلم فرماتے ہیں کہ ایک شخص پل صراط پر کھڑا تھا اور ٹہنی کی طرح لرز رہا تھا لیکن اس کا اللہ پاک کے ساتھ حسن ظن یعنی اللہ پاک میرے ساتھ اچھا فرمائے گا, اچھا گمان ہوتا اللہ پاک کے ساتھ اچھا گمان, اس کا اللہ پاک کے ساتھ اچھا گمان, یہ نیکی آئی اور اسے بچا لیا اور پل صراط سے گزار دیا. ایک شخص پل صراط پر گھسٹ گھسٹ کر چل رہا تھا, उसका मुझ पर दुरूद पाक पढ़ना आ गया और इस नेकी ने उसको खड़ा करके पुल सिरात पार करा दिया। मजीद फरमाते मेरी उम्मत का एक शख्स जन्नत के दरवाजों के पास पहुंचा तो वो सब उस पर बंद थे, उसका ला इलाहा इल्लल्लाह की गवाही देना आया और उसके लिए जन्नती दरवाजे खुल गए और वो जन्नत में दाखिल हो गया। ये तो थी वो नेकियां कि जो इनके काम आई। मजीद कुछ लोगों के होंठ काटे जा रहे थे, ये भी देखा, कुछ लोगों के होंठ काटे जा रहे थे। मैंने जिब्रील से दरियाफ्त किया ये कौन है, तो उन्होंने बताया कि ये लोगों के दरमियान चुगलखोरी करने वाले थे, कुछ लोगों को जबानों से लटकाया गया था। मैंने जिब्रील से उनके बारे में पूछा तो उन्होंने बताया कि ये लोगों पर झूठी तोहमत लगाने वाले थे। शरहुस सुदूर के हवाले से ये 20 बातें बयान की गई हैं। हम अल्लाह पाक से उसकी रहमत का सवाल करते हैं और उसके अजाब से हम उसकी पनाह चाहते हैं। अल्लाह पाक अपने अपनी रहमत से दुनिया और आखरत की आसानी अता फरमाए और हमें दुनिया और आखरत की आजमाइशों परेशानियों से अल्लाह पाक महफूज फरमाए। मेरे प्यारे साहब भाइयों, तकरीबन ये 20 आपके सामने मैंने बातें बयान की, लेकिन 18 वो थी जिन्होंने हमें ये बताया कि अल्लाह पाक की रहमत किस तरह अपने बंदों को अपने दामन में लेती और एक एक नेकी कितनी बड़ी बड़ी परेशानियों से बचा लेती है। तो हमें यह भी पता चला कि नेकी को कभी भी छोड़ना नहीं चाहिए, ना जाने कौन सी नेकी। अब देखे ना, माँ बाप की इताअत ये काम आ गई, दुरूद शरीफ पढ़ना ये किसी के काम आ गया, सदका देना ये किसी के काम आ गया, नमाज पढ़ना ये काम आ गया, फर्ज गुसल अदा करना ये काम आ गया, सखावत काम आ गई, नेकी की दावत देना बुराई से मना करना काम आ गया, अल्लाह की याद में रोना काम आ गया, जिक्रुल्लाह करना काम आ गया, खौफे खुदा काम आ गया। अरे ये अलग अलग थी, किसके कौन सी नेकी काम आ गए, किसके कौन से नेकी काम आ गए। और ये हम भी नहीं जानते कि अल्लाह पाक को किसकी नेकी ज्यादा पसंद आ जाती, किसी की नेकियों का चर्चा ज्यादा होता है, क्या पता उसकी भी नेकियां काम आ जाए। किसी की नेकियां किसी को पता ही नहीं होती सिवा रब को, क्या पता उसकी नेकी सबकी नेकियों पर भारी पड़ जाए, पता ही नहीं होता। मगर इतना जरूर है मेरे प्यारे साहब भाइयों, अगर अल्लाह पाक ने आपको मुझे बख्शने का इरादा फरमा लिया ना, तो बताओ वो बख्श देता है। अल्लाह की रहमत बहाना ढूंढती है, अल्लाह की रहमत कीमत नहीं तलाश करती, वो बहाना ढूंढती है, बस मेरे बंदे को मैं बख्श दू। अब देखिए कि हदीस पाक में आता है, एक औरत को सिर्फ इसलिए बख्श दिया गया कि उसने एक प्यासे कुत्ते को पानी पिलाया। बुखारी की हदीस है, उस औरत को सिर्फ इसलिए बख्श दिया गया कि उसने एक प्यासे कुत्ते को पानी पिलाया था। अब आप सोचिए, जो कुत्ते पर रहम करे उस पर इतनी रहमत, तो जो अल्लाह पाक के बंदों पर रहम करे और अल्लाह पाक के प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम की उम्मत के साथ रहम का बर्ताव करे उस पर रहमत कितनी बरसेगी। प्यास से कुत्ते को पानी पिलाने वाली औरत बख्शी गई, माँ बाप को पानी पिलाने वाले पर कैसी रहमत आएगी, एक दूसरे को पानी पिलाने वाले को कैसी रहमत आएगी। यानी एक तकलीफ दूर की, एक कुत्ता तकलीफ में था उसकी तकलीफ दूर कर दी गई, अल्लाह पाक ने उस पर रहमत कर दी। आप ये देखिए कि एक हदीस में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, एक शख्स ने रास्ते में से एक दरख्त को इसलिए हटा दिया कि लोगों को इससे तकलीफ पहुंचेगी, अल्लाह पाक उससे राजी होकर अल्लाह पाक ने उसकी मगफरत कर दी। ये मुस्लिम शरीफ की हदीस मैंने आपको सुनाई, बुखारी की हदीस भी सुनाई, मेरे को मुस्लिम शरीफ की हदीस सुनाई। एक हदीस पाक में है कि तकाजे यानी कर्ज के मुतालबे में नरमी करने वाले शख्स की निजात हो जाने का वाकिया, ये भी हदीस पाक में आया कि उसका कर्जा निकलता था, वो कर्जा मिल नहीं रहा था मगर अगला नरमी कर रहा था, मांगने में शिद्दत या मांगने में उसने सख्ती नहीं की, नरमी की दे देगा, इसकी नरमी उसकी मगफरत का सबब बन गई। ऐसे कई वाकियात है, ऐसे कई वाकियात है कि अल्लाह पाक ने अपने बंदों को अपनी रहमत से बख्श दिया। बस मिजान अमल पर बंदा खड़ा होता है, नेकियां कम पड़ जाती हैं, गुनाह बढ़ जाते हैं, तो एक नेकी कहीं से आती है और उसका वजन भारी करवा देती है, अल्लाह बख्श देता है, अल्लाह माफ कर देता है। अल्लाह की रहमत मेरे प्यारे समय बहुत बड़ी है, हमें किसी भी नेकी को छोटी समझ के छोड़ना नहीं चाहिए। और किसी गुनाह को छोटा समझ के करना नहीं चाहिए। जैसे एक छोटी सी छोटी नजर आने वाली नेकी जन्नत में दाखिला करवाती ना, इसी तरह छोटे से छोटा नजर आने वाला गुनाह ये जहन्नम में दाखिल करवा सकता है। हमें नहीं पता होता कि अल्लाह पाक को हमारी कौन सी नेकी अल्लाह को राजी कर देगी, हमारा कौन सा गुनाह अल्लाह पाक को नाराज कर देगा। अब ये जो बातें मैं कर रहा हूं ये उमूमन बातें होती है आखिरत की सोच के ताल्लुक से, इसका ताल्लुक आपके कारोबार से यूं नहीं है कि जना मेरे को ऐसी बात करो कि आपके कारोबार बढ़ जाएंगे, आपकी अर्निंग हो जाएगी, आपका घर यूं हो जाएगा, ये हो जाएगा, ये इस मौजू को नहीं है। ये तो दिन रात हम सोच ही रहे होते हैं, हम सोच ये नहीं रहे होते जो हमारी जिंदगी का जो मिसिंग है ना, अगर हम गैप एनालाइज करें हमारी जिंदगी का एक मिसिंग एरिया को अगर हम डिस्कस करें, यार कौन सी चीज मेरी जिंदगी में मिस है, कौन सी चीज निगलेट है, कौन सी चीज नजरअंदाज है, मैं किस पर गौर नहीं कर पा रहा, पूरा पूरा दिन गुजर जाता है, तो मेरा ख्याल है वो ये बातें नेकी सवाब अच्छी इबादत के साथ। देखिए ना, इस्लाम ने ये भी पढ़ा अभी सुना कि एक शख्स का हुस्न अखलाक उसको बचा गया, अच्छे अखलाक। तो ये नेकी के काम, चाहे वो इस्लामी भाई हो या इस्लामी बहन हो, हमेशा नेकी के काम करने में अपने अंदर चुस्ती पैदा करनी चाहिए। ये बातें बयान भी इसीलिए की जाती है कि हमारे अंदर नेकी की तलब पैदा हो, नेकी की ख्वाहिश पैदा हो, नहीं यार ये भी नेकी, नहीं यार ये भी नेकी, यार ये भी नेकी है, माफ कर देना भी नेकी है, दरगुजर से काम लेना भी नेकी है, गुस्सा पी लेना भी नेकी है, बीवी शोहर की शरीयत के दायरे में रहकर इताअत करे नेकी, शोहर बीवी के शरीयत के दायरे में रहकर हुकूक अदा करे नेकी, हत्ता के बीवी को पानी पिलाना नेकी, बीवी शोहर के साथ भलाई करे नेकी, और शोहर की दिलजोई और शोहर की खुशी के लिए उसके माँ बाप की खिदमत करे तो नेकी, शोहर अपनी बीवी की दिलजोई के लिए हुस्ने अखलाक के लिए अपनी बीवी के माँ बाप के साथ भलाई करे तो नेकी। आप समझ रहे ये नेकियां, एक नेकी हमने इसमें ये सुनी जिसको कहते सिला रहमी, कि रिश्तेदारों के साथ अच्छे सुलूक ने उसे परेशानी से बचा लिया, अल्लाह पाक उसको रहमत पाने में वो कामयाब हो गया। ये भी नेकी है। हम घर में दाखिल होते ना, इतनी नेकियां कमाने का मौका मिलता है। मैं आपको एग्जांपल देता हूं, घर में दाखिल हो, ठीक है, अभी हम बाहर से घर में दाखिल हो रहा, अभी यहां सब घर ही आए हैं ना, अब घर में दाखिल, बिस्मिल्लाह शरीफ पढ़ के घर में दाखिल हुए। घर में दाखिल होने के बाद आपने घर वालों को सलाम किया, घर में दाखिल होने के बाद सूरह इखलास की तिलावत कर ले नेकी, घर के कुछ कामकाज भलाई की नीयत से, सवाब की नीयत से, खैर खाई की नीयत से, सरकार की अदा को अदा करने की नीयत से किया, कि रिवायत में आता है नबी पाक सल्लल्लाहु अलैहि वसल्लम घर के कामों में इस तरह हिस्सा लेते थे जैसे तुम में का आम आदमी घर के कामों में हिस्सा लेता है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम घर के कामों में हिस्सा लिया करते थे। तो ये सब नेकियों के काम है। अच्छा, औलाद ऐसी है इसके साथ भलाई का काम किया नेकी, बच्चे का दिल खुश किया तो नेकी, बीवी का दिल खुश किया तो नेकी। अब जैसे ही शोर आया बीवी ने मुस्कुरा कर मुंह दिया, माशाल्लाह, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू, अच्छी अच्छी नीयत हो गया। अब उसको आगे पैसे चाहिए, कोई बैंक बैलेंस चाहिए, कोई इसको सोना होना चाहिए, नए कपड़े चाहिए, तो एक अलग बात है, मगर यहाँ मेन है नीयत। कि नीयत क्या है, कि ये बाजार से आए, कामकाज से आए, थके हुए आए होंगे, मैं अभी फिलहाल इनके साथ एक अच्छा सलूक तो करूं, अगर कोई सी बात करनी भी है तो थोड़ी देर के बात कर लेंगे, वो भी घर पे आया है तो वो भी घर पर आकर मुस्कुरा कर बात करे, वो भी घर पर आए तो मुस्कुरा कर वो मुंह दे, एक दूसरे की दिल जोई का सामान, एक दूसरे की क्या कहते हैं, दिल जोई का सामान, एक दूसरे को खुश करने का सामान, एक दूसरे को राजी करने का सामान, इसमें अल्लाह पाक की रिजा हो। गौर से सुनिएगा, फराइज के बाद सबसे अफजल इबादत मुसलमान के दिल में खुशी दाखिल करना, मुसलमान के दिल में खुशी दाखिल करना, बच्चों को खुश करें, इंशाल्लाह जन्नत में आला जन्नत मकाम मिलेगा। एक है दारुल फरा या बेतुल फरा, ये उनको मिलता है जन्नत में जो बच्चों को खुश करते हैं,
सब शरीयत के मुताबिक होगा, ये मतलब खिलाफ शरीयत क्या करी, चलो बेटा तेरे खुशी से चल बैठ के फिल्म देखते हैं, नहीं ये भी जहन्नम की तरफ जा रहा है और अपने बच्चे को भी मरवा रहा है। ये सब के सब जो काम है ना शरीयत के मुताबिक है। आप घर में हैं, सुन्नतें सिखा रहे हैं, सुन्नत आदाब सिखा रहे हैं, खाने पीने की सुन्नत आदाब घर में सिखा रहे हैं, बच्चे को सुन्नत आदाब घर में सिखा रहे हैं, एक घर के अंदर नेकी करना। या अय्युहल्लज़ीना आमनू क़ू अन्फुसकुम व अहलीकुम नारन वक़ूदुहा नासु वल हिजारा, ए ईमान वालों अपने अपने घर वालों की जानों को उस आग से बचा जिसका ईंधन आग के पत्थर है। घर में इस आयत करीमा पर अमल ही करता रहे, बीवी बच्चों के साथ उसने सुलूक करता रहे, निकी की दावत देता रहे, सुन्नत और आदाब सिखाता रहे। अब यार बच्चे को क्या बताएं, यार बच्चों को अल्लाह पाक के प्यारे हबीब हबीब लबीब सल्लल्लाहु अलैहि वसल्लम मौजूदात बताएं, बुजुर्गान दीन की करामात बताएं, नेक लोगों के वाकियात बताएं, शरीयत और दीन की बातें बताएं, अखलाक। अब अपनी हम स्टोरियां सुनाते हैं ना, हम आए थे 1965 में, तुम्हें क्या पता यहाँ क्या था भाई, बच्चे को नहीं पता क्या था भाई। अब वो हर थोड़े दिनों के बाद एक दोबारा वही कैसे रिपीट होती है। अब अपने वाकियात भाईजान कब तक सुनाते रहोगे बच्चे को, अल्लाह के रसूल की बातें सुनाओ ना यार, अपनी कहानियां सुनाए, मेहनत कर कुछ बन जा, देख हमने कितनी मेहनत की थी। ठीक है एक बार बता दिया, अब कितनी बार बताना है यार। तो बच्चा बोलता, बच्चा हमारे पर बैठता नहीं, बच्चा कहां से बैठेगा, बच्चे को पता है जब भी बैठेगा एक ही कैसे चलेगी 1965 की, वो एक डेढ़ घंटे का कैसे होगा। तो बच्चा बोलेगा अब जाओ, अच्छा बाद होगा कैसे सुनते सुनते बच्चा सो जाता होगा, और आपको यकीन दिला 5 मिनट बात करे इसके बाद बेटा सुना तो पूरी कैसेट आपको सुना देगा, वो याद हो गई मेरे को। तो आप उसको अपने वाक्यात कब तक सुनाएंगे, या फिर बैठ कर माँ की बुराई करेगा, तुम्हें क्या पता मैं इसके साथ कैसे रह रहा हूँ। माँ के पास जाएगा तो माँ बोलेगी तुझे क्या पता मैं इसके साथ कैसे रह रही हूँ, दोनों से दो दो चार चार पॉइंट लेगा खुशी करने के लिए, दोनों की दो बातें सुनेगा, बच्चे की मौज लग गई है, चलो माँ बाप लड़ते रहेंगे मेरे को यूरो मिलता रहेगा। ये बच्चों के साथ ना करें, ये चीजें गलत है, ये सब गुनाह की तरफ लेके जाएंगे, बुराइयों की तरफ लेके जाएंगे। एक ही घर में रहकर गीबतें करते हो, चुप जा करते दूसरे की, यहाँ मोहब्बतों के साथ रहो ना भाई, प्यार के साथ रहो ना, एक दूसरे का इज्जत करो, एक दूसरे का एहतराम करो। अभी मैंने हदीस सुनाई ना, खुश करने वाली राजी करने वाली बातें आपको मैंने सुनाई है। अभी बच्चों के साथ ये बातें करना कोई अच्छी आदत है यार, बच्चों का दिमाग, आप बच्चों के दिमाग में गंदगी भरना बुरी बात है। बच्चा ना माँ करेगा ना बाप करेगा, ये मैं आप दोनों को बता रहा हूँ। ये दोनों वालिदैन समझ लें कि आप दोनों जो अपने बच्चों को बैठ कर जो अपने मतलब के दास्तान गम सुनाते हैं ना अलग अलग बैठ कर, माँ अपने दास्तान गम सुनाती है मैं कैसे गुजारा करती हूँ, ये अपना दास्तान गम सुनाता है मैं कैसे गुजारा करता हूँ, या बच्चों की तरबियत अच्छी नहीं करे वो माँ बाप से दूर हो जाएंगे। यार हमारे माँ बाप लड़ते रहते हैं, माँ बाप को ये काम करना भी नहीं, बल्कि माँ बाप को तो सिखाना बेटा गीबत क्या है, चुगली क्या है, तोहमत क्या है। बच्चा खुदा ना खासा गुनाहों में पड़ जाता है तो उसको बचाना है। मैंने कहा घर में नेकी करने के इतने मौके हैं आपके पास, मेरा ख्याल है शायद इशा और फजर तो घर में ही होती होगी, मगरिब तो चलो अब यहाँ तो 4:30-4 बजे तो मगरिब हो जाती है, घर पहुंचते होंगे तो इशा या तो घर पढ़ते होंगे आप, फजर घर पे होती होगी। अगर यहाँ मस्जिद वगैरह का इतने आसानियां नहीं है तो बच्चे के साथ फजर पढ़े, बच्चे के साथ इशा पढ़े, बच्चे के साथ कुरान पढ़े। आप बोलेंगे यार और क्या करें, आता नहीं हमको इतना तो ऑनलाइन पढ़े, खुद भी ऑनलाइन कुरान करीम पढ़े, बच्चों को भी ऑनलाइन कुरान करीम पढ़ाएं, अपने घर वालों को फैमिली को भी ऑनलाइन कुरान करीम पढ़ाएं। यानी अगर आप नेकी करने की सोच रखते हैं, सबसे पहला तो ये ना कि मेरी सोच भी तो कि नेकी करो, अपने घर में जाते ही जूते वहां फेंको, सॉक्स वहां फेंको, रिमोट दो, फिल्में ड्रामे देखना शुरू कर दो, टाइम पास मेरा टीवी के सामने हो रहा है, टाइम पास सोशल मीडिया पर हो रहा है, तो फिर तो बस अल्लाह पाक रहम फरमाए, ये गुनाह भरी जिंदगी से नजात हासिल कर। यानी ये मैं आपको घर के अंदर का बोल रहा हूँ ना, बाहर का माहौल, घर का माहौल तो आपके हाथ में है ना, तो गवर्नमेंट तो नहीं कह रही है कि टीवी पर ये नहीं देखोगे तो तुम्हारा परमिट कैंसिल हो जाएगा, तुम्हारा वीजा कैंसिल हो जाएगा, तुम्हारा पासपोर्ट कैंसिल हो जाएगा, गवर्नमेंट तो नहीं कह रही ना आप लोगों को, बस घर के अंदर माहौल कौन बनाता है। मैं दोनों को बात कर रहा हूँ, बीवी कहती है आपका काम था घर में माहौल बनाना, तो जिनके वालिद साहब दुनिया से चले जाते तो क्या उनके बच्चे नेक नहीं बनते। मैंने औलिया कराम की सीरत जो पढ़ी है ना, इसे कई औलिया कराम हुए हैं, कई मुहद्दिसीन हुए हैं, कई उलमा हुए हैं, कई मुफस्सरीन हुए हैं, जिनके वालिद बचपन में चले गए, मां की तरबियत उन्हें आलिम दीन बनाया है। अब पढ़ ले किताबें, पिछले दिनों हमारे जो जामियतुल मदीना जो दावत इस्लामी का है दारुल उलूम जो आलिम बनाने का इदारा है उसके कई मैंने हमारे मदनी जो हमारे उलमा कहलाते हैं उनके मैंने वो माजी की यादें प्रोग्राम किए हैं। कई वो हैं जिन्होंने ये बताया कि इनके वालिद साहब बचपन में दुनिया से चले गए। मैं आज की बात कर रहा हूं, इस दौर की बात कर रहा हूं जिससे मैं आपको बयान कर रहा हूं। उनमें मेरे खुद मैंने ये ऑन रिकॉर्ड है ना, मदनी चैनल पर मौजूद है, इनके वालिद साहब नहीं थे, इनकी वालिदा ने कोशिश कर करके हाफिज और आलिम बनाया है गुर्बत में, पैसे भी नहीं होता, आपके पास तो पैसों की कमी नहीं है। तो माँ ये ना सोचे कि बाप करेगा तो होगा, अच्छा कई ऐसे जिनकी माँ नहीं है तो क्या उनके वालिद ने बच्चों की तरबियत नहीं की? और अब अल्लाह के रहमत से दोनों हैं तो भी बच्चे की तो मतलब मौत लग गई ना, दोनों मिलकर बच्चे की तरबियत करे, बच्चा कैसे नेक नहीं बनेगा? लेकिन बच्चा नेक बनेगा कि पहले माँ बाप नेकी की तरफ आएंगे। दुनिया के कई मुल्कों के विजिट करने के बाद, ये मैं चंद दफा बयान में मैंने कहा है कि दुनिया के कई मुल्कों के विजिट करने के बाद जब इस्लामी भाई अपने बच्चों के ताल्लुक से बात करते हैं कि हमारे बच्चे कैसे सुधरे, तो मैंने इनकी दरख्वास्त इनकी बात जना में यही दरख्वास्त की, हाथ जोड़ के कैसे कहते हैं ना कि आप दोनों सही हो जाए बच्चे सही हो जाएंगे, आप दोनों नेक हो जाए बच्चे नेक हो जाएंगे। अब आप बोलोगे हम जैसे वैसे रहेंगे बच्चे बदल जाए, ख्वाब ऐसा ख्वाब है कि क्या ताबीर आप पाएंगे। तो अल्लाह पाक हम सबको नेकी करने की तौफीक दे। मैंने घर के अंदर कैसे माहौल को बनाना है, आप घर के अंदर हैं, घर के बाहर नहीं अभी, ये इस वक्त कंप्लीटली हाउस लाइफ है, घर की जिंदगी है, नमाजें पढ़नी है, इबादत करना है, टीवी के जरिए गुनाह से बचना है, मदरी जना देखे, अपने सोशल मीडिया की तबाही और बुराई से बचना है, नेकी के काम करे, कुरान पढ़ना है, नेकी करनी है, आपस में बैठना है सुन्नत के मुताबिक, शरीयत के मुताबिक खाना पीना पहनना ओढ़ना, अच्छी बातें करनी है, तरबियत करनी है, और क्या करना है? और वैसे कितना टाइम, दो पाँच छः घंटे बैठ, दो चार घंटे बैठेंगे भी सो जाएंगे आप, उठकर वही नमाज पढ़नी है, अल्लाह तौफीक दे तहज्जुद के लिए उठे, बच्चों को उठाए, आप तो जल्दी सोने वाले हैं ना, और फजर का वक्त यहाँ वैसे छः बजे के बाद शुरू हो रहा है राइट, और सुबह तकरीबन 8:30 बजे तक इसके ऊपर फजर का वक्त जा रहा है, तो टाइम ही टाइम है यार। वैसे ही लोग कहते हैं यहाँ वालों के पास टाइम नहीं है, मैं बोलता हूँ इधर वालों के पास टाइम है तो टाइम है, किधर वालों के पास टाइम ही टाइम है, 5-6 बजे के बाद तो वैसे ही आपकी कोई जिंदगी कोई माशी जिंदगी तो खत्म हो गई, अब होने की घड़ी है, खलास फिनिश, गाड़ी में बैठे घर चले जाएंगे। अब आप घर से कितने बजे निकलेंगे? 7-8 बजे, ठीक है, घर में कितने बजे दाखिल हो हुजूर? 5-6, मैं कह रहा 7 बजे, एक घंटा मेरी तरफ से लो, ठीक है, घर वाले नाराज ना हो भले, मेरी तरफ से एक घंटा दे दो इनको, ठीक है, कितने बजे हुजूर? 7 बजे घर में दाखिल, कितने घंटे? अब आपके पास कितने घंटे? 12 घंटे, 12 घंटे में कितने घंटे सोएंगे हुजूर? 5-6, मैं बोला 7 घंटे सो, 1 घंटा और दिया मेरी तरफ से, क्या याद करोगे, ठीक है, 1 घंटा मेरी तरफ से सो, 7 घंटे सो, ठीक है, कितने घंटे बचे फिर भी? 5 घंटे, क्या कर रहे हैं 5 घंटे? दुनिया के मसरूफ तरीन आदमी के साथ बैठ जाओ, इनके 4-5 घंटे निकाल कर दूंगा, चंद एक के सिवा इल्ला माशाल्लाह, कुछ हैं ऐसे जिनके पास टाइम निकालना मुश्किल होता है, मुझे पता है, और उन्होंने अपना टाइम घेरा हुआ था, पक्के में इतना वक्त है, कौन कहता है वक्त नहीं, खाली खाली ऐसे यार हम लोग बड़े बिजी है, बिजी नहीं है, बिजी नहीं है, अल्लाह का शुक्र अदा करें अल्लाह पाक ने वक्त दिया है। हदीस पाक में आता है बीमारी से पहले सेहत को और मसूफे से पहले फुर्सत को गनीमत जानो, बहुत फुर्सत है, टाइम ही टाइम है, तो फिर आसानियां हैं, जहां से मैं आया वहां कभी ना पानी है ना कभी बिजली है ना कभी गैस है, जिंदगी तो वहां भी तो गुजारी जा रही है, नहीं गुजारी जा रही, आपके पास ऐसा कोई प्रॉब्लम नहीं है, दुनिया में एक से एक तकलीफ वाले ममालिक हैं, लोग तो वहां भी इबादत कर रहे हैं, नेकी कर रहे हैं, घर में नेकी वाला माहौल बना रहे हैं, हम क्यों नहीं कर सकते? अल्लाह ने इतनी आसानी इतनी सहूलतें दी है। और मेन बात मैं आपको बताऊं, बात पर ये मेरे बात याद कर ले, ठीक है, ये एक लेटेस्ट वाक्य मेरे सामने आया है, मैं पूरा वाक्य नहीं सुना रहा लेकिन एक लेटेस्ट बिल्कुल करंट वाक्य सामने आया है, उसको सामने रखकर मैं ये बात कर रहा हूं। बात बात पर थोड़ी थोड़ी देर के बाद अगर हो सके तो माँ बाप एक बात आपस में डिस्कस क्या करें, अल्लाह हमारा ईमान सलामत रखे, अल्लाह हमारा ईमान सलामत, बेटा वह दुआ करते रहे अल्लाह ईमान सलामत रखे, अल्लाह ईमान, अरे हमारी बात से हमारे बच्चों की तरबियत हो कि ईमान बड़ा ही कीमती है, ईमान जाया नहीं होना चाहिए, अल्लाह कुफर से बचाना, अल्लाह कुफर से बचाना, अल्लाह पाक एक लम्हे के लिए भी मुझसे ईमान जुदा ना हो, ये गुफ्तगू करता रहे, गुफ्तगू करता रहे, बच्चे के साथ बैठ कर तजदीद ईमान करता रहे, या अल्लाह अगर मुझसे कोई कुफर हो गया हो तो उसे तौबा करता हूँ, ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। फिर बच्चा पूछा वो आप इतना क्यों करते हैं, फिर बच्चे को बताया बेटा ईमान क्या होता है, ईमान की अहमियत क्या होती है, ईमान वाली जिंदगी का फायदा क्या, ईमान पर मर्रा किसको बोलते हैं, और खुदा ना खास्ता कोई ऐसी बात निकल गई मुंह से बेटा जिसे ईमान बर्बाद हो जाए, उसको बताएं किन किन चीजों से ईमान बर्बाद हो सकता है, किन के साथ बैठने से ईमान बर्बाद हो सकता है, क्या क्या देखने से ईमान बर्बाद हो सकता है, ये मुझे बताइए माँ बाप की रिस्पॉन्सिबिलिटी है या नहीं, स्पेशली ऐसी जगह पर कि जहां पर इसके मौके ज्यादा हो, चारों तरफ एक माहौल बनता है ना, ऑप्शंस कम होते हैं, वहां भी अगर वालिदैन इस तरह की बातें ना करें, और यहां भी माँ बाप की एक ही रटो, कमाओ पढ़ो, कमाओ पढ़ो, कमाओ पढ़ो, ईमान की हिफाजत, ईमान की सलामती ये जरूरी है। फितरों के दौर के ताल्लुक से नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस पाक याद आ रही है, जो फितरों के दौर का बयान नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि आज सुबह मोमिन होगा शाम को काफिर, शाम को मोमिन होगा सुबह काफिर होगा, ऐसा ऐसा नाजुक दौर होगा, ईमान बचाना इतना बड़ा मसला, और ऐसे में बंदा परवाह ही ना करे ईमान के ताल्लुक से, बच्चों से बात ही ना करे ईमान के ताल्लुक से, ये दुरुस्त नहीं है। मेरी इस्लामी बहनों को भी चाहिए, बल्कि मदनी चैनल पर जो देख और सुन रहा है, मैं सबसे दरखास्त करता हूं अल्लाह पाक से भी दुआ करे अल्लाह ईमान सलामत रखना, कुछ नहीं पता कब कौन सी निगाह बेच जाए, कभी किसी का दिमाग खराब हो जाए, किसी का दिल पलट जाए, कुछ नहीं कह सकते। आका दो जहां सल्लल्लाहु अलैहि वसल्लम ये दुआ करते थे, या मुकल्लिबुल कुलूब सब्बित कल्बी अला दीनिक, कुरान में दुआ है रब्बना ला तुज़िग़ कुलूबना बाद इज़ हदैतना व हब लना मिन लदुनका रहमा इन्नका अंतल वहाब। इतनी ईमान की सलामती के ताल्लुक से बातें हैं, इतनी बातें, इतने बुजुर्ग डरते थे, इतने बुजुर्गों को खौफ खाया जाता था, सलबे ईमान का खौफ खाया जाता है, काश मेरी मां ने ही मुझको ना जना होता, कसरते इसिया हाय खौफ दो सका, काश इस जहां का मैं ना बशर बना होता। ईमान की सलामती, अल्लाह 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 नसीब कर दे कि हम ईमान सलामत लेकर कब्र में जाए। कोई कोई शख्स भी काबिले रश्क नहीं सिवाय उसके जो ईमान सलामत लेकर कब्र में चला गया, उन हम सब के सर पर एक वक्त, हमें पता ही कोई नहीं हमारा बनेगा क्या, हम किसी के बारे में सोचते अगला लम्हा हमारा अपना पता नहीं। अरे बड़े बड़े वाकियात याद आ रहे हैं इस वक्त जब मैं आपको बयान कर रहा हूं, बड़े बड़े वाकियात, 20-20 साल तक फी सबीलिल्लाह अजान देने वाले ईमान जाया कर बैठे, 20-20 साल फी सबीलिल्लाह अजान देने वाले ईमान बर्बाद कर बैठे, हज पर जाने वाले किसी बदनिगाही की वजह से ईमान बर्बाद कर बैठे, कैसे कैसे वाकियात आते हैं, अल्लाह पाक रहम करे, कोई औरत के चक्कर में, कोई किसके चक्कर में, कोई किसके चक्कर में ईमान बर्बाद कर बैठा, वीजा के चक्कर में लोग ईमान दांव पे लगा रहे, खुद को खुद बदबख्ती है, यानी वीजा लगाने के नाम पर खुद को कादिया नहीं कर देना, माज अल्लाह सुम्मा माज अल्लाह, ईमान कहां बचा, मतलब कैसे हो सकता है यार, मतलब कोई ढेरों का ढेर खड़ा कर दे, ये कैसे मुसलमान के लिए कैसे पॉसिबल है कि वो अपने ईमान को देकर कुछ ले दे, ये हो ही नहीं सकता, ये हो ही नहीं सकता, ईमान से चले जा रहे ऐसा जैसे आग में डाल देना ना, मेरे प्यारे इस्लाम भाइयों ना, और ऐसे हालात ऐसे अजीब और गरीब है, ये वीडियो पता नहीं क्या किया ना, कैसे कैसे भाई, अब तो जिसको देखो आ पड़ा है मैदान के अंदर इस्लाम और दीन सिखाने के लिए, और हमारी कौम है कि उसे इस्लाम और दीन सीखने के लिए बैठी, इसका पूरी कोशिश, इसका बैकग्राउंड है क्या, इसका खाता खुला किधर है, बोलता किधर से है, किसके साथ, इसकी जबान पर अल्लाह उसके रसूल अज़्ज़ब अज़्ज़ल सल्लल्लाहु अलैहि वसल्लम का जब जिक्र आता है तो हमारे दिल में इनकी अज़मत और मोहब्बत बढ़ती है या कम होती है। कई ऐसे लोग हैं, اسلام و دین کی بات کرتے تھے مگر ان کو اللہ پاک کا، اس کے پیارے رسول اکرم صلی اللہ علیہ وسلم کا، صحابہ اور اہل بیت کا اور اولیاء کرام کا نام لینے کی تمیز نہیں ہے ان کو، بات کرتے ہیں اوقات نہیں ہے، بات کرتے ہیں اوقات نہیں ہے، صحابہ کرام علیہم رضوان کے بارے میں بات کرتے اوقات نہیں ہے، کون بات کر سکتا ہے یار ہم میں سے آپ سے؟ یعنی سرکار صلی اللہ علیہ وسلم فرما دیں کہ یہ ہدایت کے تارے ہیں، ایک ہی پیروی کرو ہدایت پا جاؤ گے، جن کو اللہ پاک نے پیارے حبیب صلی اللہ علیہ وسلم کے صحابی بننے کا شرف دیا، اور ایسا شرف دیا کہ قیامت تک کسی کو نہیں ملے گا۔ آپ یہ بات کریں کہ اسے ہے کس کی اوقات جو صحابہ کرام علیہ رضوان کے بارے میں کوئی سی کمزور بات کرے، اہل بیت اطہار کے بارے میں کمزور بات کرے، اولیاء کرام کے بارے میں، غوث پاک کے بارے میں، غریب نواز کے معاملے میں کوئی کمزور بات کرے، آپ کے میرے والد صاحب کو بول دینا کہ تیرا باپ، ہم کو اس کی زبان سمجھ میں نہیں آئے گی، یاد ابھی کو آپ سے مجھ سے بات کرو بولے تیرا باپ آیا تھا، آپ کی میری بات سمجھ میں آئے گی؟ یار میرے والد صاحب بولا، آپ کے والد صاحب آئے تھے، آپ کے والد صاحب تشریف لائے تھے، نہیں سمجھ میں آتا۔ مگر بتانی کیا ہماری قوم کو لگ گیا کہ ایسی ایسی باتیں کرتے لوگ اولیاء کرام اور بزرگوں کے بارے میں، اور قوم سنتی ہے؟ با ادب با نصیب، بے ادب بد نصیب۔ مذہب مہذب اہل سنت ادب سکھاتا ہے، ادب ہم مطلب کہ اپنے بڑوں سے بات کرتے تو تمیز سے بات کرتے ہیں، اور جب بات ہو اولیاء کرام کی، صحابہ کرام کی، اہل بیت کی، انبیاء کرام کی، اور ذکر اور رب کریم کا، تو مجھے بتائے کہ زبان کو کس قدر ادب کا غسل دے کے بندہ بات کرے گا، ان کے لیے ہم ہدایت کی دعا کریں گے۔ مگر میرے سننے والوں دیکھنے والوں، ہم سنتے دیکھتے کیوں ہے سب؟ اپنا ہے وہ عزیز جسے تو عزیز ہے، ہم کو وہی پسند جسے آئے تو پسند، خود کو بچاؤ آپ کی اولاد بھی بچے گی۔ آنے والا وقت بہت عجیب الارمنگ والا ہے، بہت عجیب الارمنگ والا ہے، پتہ نہیں جو بھی ہم بول رہے آنے والے وقتوں میں یہ بولا بھی جا سکے گا یا نہیں بولا جا سکے گا، یہ بھی سمجھ نہیں آتی، کیونکہ ماحول ایسا ہے کہ گٹر کے پانی کو گٹر کا پانی کہنے پر پابندی لگ رہی ہے، نہیں کہہ سکتے آپ، یہ حالات ہیں۔ اب آگے کیا حالات ہوں گے اللہ بہتر جانتا ہے، اللہ پاک ہمارا ایمان سلامت رکھے، اور ہمارا ایمان سلامت لے کر ہم قبر میں جائیں، اور اللہ کرے کہ ہماری آنے والی نسلیں بھی یہ بس جنتیوں والے کام کرتے کرتے جنت میں داخل ہو جائے۔ یہ اس کے لیے بہت مینٹلی طور پر ہمیں اسٹرانگ ہونا پڑے گا، سمجھنا پڑے گا، نہیں غلط یار، پیسہ کسی کو نہیں دیتے کھانا جائے، ادھر ادھر جاتے نہیں ہیں کہ یہ نہ ہو جائے وہ نہ ہو جائے، ہزار قسم کی احتیاطیں کرتے، دوائی لیتے ہوئے سوچتے کہ ڈاکٹر صحیح تھا کہ نہیں تھا، وکیل لگتے ہوئے سوچتے وکیل صحیح تھا کہ نہیں تھا، دین کی بات سیکھتے ہوئے نہیں سوچیں گے صحیح ہے کہ نہیں ہے، کہاں سے لایا ہے، کدھر سے لایا ہے، آئے دن کو نہیں لایا ہے، حاجی کو نہیں، 1400 سال ہو گئے بزرگوں کی بات سمجھ میں، مطلب جو بزرگوں تک اب تک ہمیں نہیں پہنچی، وہ لے آتے اور ہم بولتے ہاں یار یہ آئے، کچھ تو سوچو یار، کچھ تو سوچو۔ صحابہ کرام علیہ رضوان کی سیرت کو پڑھیں، اولیاء کرام رحمہم اللہ کی سیرت کو پڑھیں، بزرگوں کی سیرت کو پڑھیں، دیکھیں، اور یہ وہ باتیں جو اپنے آپ کو، اپنے گھر والوں کو، اپنے بچوں کو بتائیں، اللہ پاک نے چاہا ایمان سلامت رہے گا، بچوں کے ذہن میں ڈال دیں، بچوں کے ذہن میں ڈال دیں کہ اللہ کی کتاب کون سی؟ قرآن۔ کون سی کتاب؟ اس سے کسی شک اور شبہ کی گنجائش یاد کرا دیں، قرآن میں کسی شک اور شبہ کی گنجائش نہیں، لا ریب، اور سب اللہ پاک کے حبیب صلی اللہ علیہ وسلم سب سے آخری نبی ہے، میرے اللہ پاک نے میرے آقا کو بے عیب پیدا فرمایا، کوئی عیب نہیں ہے، وہ کمال حسن حضور ہے، یہ گمان نقص جہاں نہیں، ہی پھول خار سے دور ہے، یہی شمع ہے کہ دعا نہیں۔ بس سرکار صلی اللہ علیہ وسلم کے پھر اہل بیت کہ بیٹا یہی ہے، سرکار فرماتے میرے اپنے بچوں کو تین باتیں سکھاؤ، نبی کی محبت، اہل بیت کی محبت، اور قرآن کی تعلیم، تین باتیں سکھائے۔ صحابہ کی محبت کہ بیٹا صحابہ ختم، سرکار صلی اللہ علیہ وسلم کے صحابہ، ہر صحابی یہ نبی، اور محمد مصطفیٰ سب سے آخری نبی، اولیاء کرام، غوث العظم، غریب نواز، بزرگان دین، امام اعظم، یہ اولیاء کرام کی باتیں بتائیں انہیں، یہ ان کا راستہ ہے، یہ انعام یافتہ لوگ ہیں، ان کی سیرت پر چلنا ہے، ان کے کردار پر عمل کرنا ہے، یہ ہمیں بتانا ہے ان کی سیرت. ماشاءاللہ کتابیں وقتوں تو مدینہ کی کتابیں، آپ بولے ہم کو تو مدنی چینل کے سامنے بٹھا دو بھائی، انشاءاللہ مدنی چینل پہ اس کی تربیت ہوتی رہے گی. تو اپنی بھی تو کرنی ہے، ایسا ہم بھی نہیں سوچتے میرا بچہ حافظ بن رہا ہے، میرا بچہ عالم بن رہا ہے، میرا بچہ قرآن پڑھ رہا ہے. یقین مانے اتنا اچھا لگتا ہے جب آپ کی زبان سے یہ سنتے ہیں کہ میرا بیٹا عالم بن رہا ہے، میرا بیٹا حافظ بن رہا ہے، میرا بیٹا قرآن پڑھ رہا ہے، کتنا اچھا لگتا ہے نا. اب اس کی والد صاحب کو تعریف بھی کرے، حوصلہ افزائی بھی کرے، شاباشی بھی دے، پر کان میں پوچھے گا آپ کو قرآن پڑھنے آتا ہے؟ دیکھ کر قرآن پڑھ لیتے ہو آپ؟ اسی کان میں الگ سے پوچھنا چاہیے، آپ کو قرآن پڑھنے آتا ہے؟ آپ دیکھ کر قرآن پڑھ لیتے ہو؟ ماشاء اللہ آپ کا بچہ پڑھ رہا ہے، بہت بہت مبارک. آپ کو تو نماز پڑھنے آتی ہے؟ اب یہ اپنے دوسرے کان میں بولے یار میرے کو نہیں آتی. بچے کو گلے لگا دیے، بچہ اپنی قبر میں جائے گا، آپ اپنی قبر میں جاؤ گے، آپ کو اپنے بارے میں نہیں خیال آتا کہ میں بھی پڑھوں، میں بھی قرآن سیکھوں؟ کیا میں یوں قبر میں اتر جاؤں گا کہ مجھے قرآن بھی صحیح پڑھنے نہ آیا؟ میں قبر میں اتر جاؤں مجھے نماز تک پڑھنے نہ آئی، مجھے وضو اور غسل تک کرنے نہ آیا، میں قبر میں اتر جاؤں؟ بنائے بچے کو عالم بنا، مفتی بنا دو، خود تو اپنے کو نہ آوے. وہ نیکی اچھی ہے جو آپ کر رہے ہیں، بہت اچھی نیکی ہے، اللہ پاک نے چاہ تو یہ بھی شفاعت کا ذریعہ بن سکتی ہے. مگر جو اللہ پاک نے آپ پر اور مجھ کو فرض کیا ہے علم دین سیکھنا، کیا اس کو ہم نہیں امپورٹنس دیں گے؟ یہی بات ہماری اسلامی بہنوں کے لیے، ان کو نہیں سیکھنا. اب آپ وہ لوگ ہم کہاں سیکھیں، ابھی عمر گزر گئی، وقت گزر گیا، وقت نہیں گزرا ابھی، وقت تب تک باقی ہے جب تک سانس باقی ہے. آ جائیں علم دین سیکھنے، دعوت اسلامی کے دروازے کھلے ہوئے آپ سب کے لیے، آنے والے بنے اور نیکی کا راستہ اختیار کریں. یہ جو میں نے کہا گھر کا ماحول ایسا بنا دے، جو میں نے گھر کا ادھر مکے ادھر مدینے گنبد خضرا کی تصویر ہو، ادھر مکے پاک کی کعبہ شاہ کی تصویر ہو، ادھر اولیاء کرام کے بزرگ مزار کی تصویر، ارے گھر کا ماحول جو ہے نا یہ بنا. یہ میں وہ صحیح بتا رہا ہوں، اس کو آپ یوں نہ سمجھے یار یہ کس دور میں لوگ چاند پر چلے گا، اپنے کو نہ چاند پر جانا ہے یار، زمین پر تو پاؤں ٹکتے نہیں ہیں، چاند پر کیا جائیں گے ہم لوگ؟ وہ چاند پر جانا کون سی فضیلت ہے بھائی؟ چاند پر گئے تو کوئی بہت بڑا کام ہو گیا ہیں؟ وہ فضائل ہے چاند پر جانے کے؟ تو دنیا چاند پر چلی گئی، ہمیں کہیں کو چاند پر جانے سے منع کیا ہے؟ ہمیں جو کرنا ہے وہ تو کریں. اپنا ایک مسلمان اپنا اپنی جو اس کے اوپر لازم ہے وہ نہیں کرے گا مسلمان، تو لازم کی شریعت میں جو لازم کی وہ تو کرنا ہے نا. تو ہم اس کی طرف آئے اور ہم یہ سیکھیں یہ کریں، اور گھر کے اندر بالکل صاف ستھرا ماحول رکھیں. گھر میں داخل ہوتے ہی لگے گا یار واقعی ایک مسلمان کا گھر ہے، ایک عاشق رسول کا گھر ہے، مدینے سے محبت کرنے والے کا گھر ہے. ماشاء اللہ چند گھروں میں جانا ہوا ہے تو اوپر چڑھو تو سامنے اللہ اکبر لکھا ہوا ہے، نیچے اترو تو سبحان اللہ لکھا ہوا ہے، گھر باتھ روم میں جانے سے پہلے دعائیں لگی ہوئی ہیں. یہ میں یہاں کی باتیں کر رہا ہوں، یوکے یورپ کی بات ہے، ایسے گھر ہیں یہی ہیں، کہیں باہر تھوڑی کی بات. میں آپ کو کسی اور ملک کی اگزامپل نہیں دے رہا، میں آپ کو اسی ملک کی اگزامپل دے رہا ہوں. میں ایسوں کے گھروں میں گیا ہوں جن کے گھروں میں آج میں نے وضو خانے دیکھے، گھروں میں وضو خانے بنے ہوئے. میں آپ کو یوکے یورپ کی مثالیں دے رہا ہوں، ابھی میں آپ کو پاکستان اور دیگر ملکوں کی مثالیں نہیں دے رہا، وہ یہی رہ رہے ہیں. میں ایسے ایسے گھروں سے ہو کر آیا ہوں جن کے بچے حافظ بن رہے، حافظ بن گئے، بچیوں نے پورا قرآن ختم کر لیا. میں ایسے گھروں سے ہو کر آیا ہوں جن کے بچے عالم بن گئے، یہی انہیں ملکوں میں. بھائی آپ ہی کی طرح ہیں، آپ ہی کی طرح اسی ملک میں رہ رہے ہیں، مگر انہوں نے اپنے بچوں کے لیے جس راستے کا انتخاب کیا میں وہ راستہ آپ کو بتا رہا ہوں، انہوں نے اپنے لیے بھی اسی طرح کا راستہ اختیار کیا ہے. تو ایسا نہیں ہے کہ ایسا ان کی کیا معاشی زندگی کیا ضائع ہوئی، ان کی فیملی زندگی میں کیا ڈسٹربینس آئی ہے، بلکہ اچھی ہو جاتی ہے. اللہ پاک نیکی کے ساتھ جینا نصیب کرے، اور اللہ پاک گناہوں سے ہمیں بچنے کی توفیق عطا فرمائے، کہ جس طرح نیکی جنت میں لے جاتی ہے
اسی طرح گناہ اللہ نہ کرے ہمیں جہنم کی آگ میں نہ ڈال دیں، لہذا اس کو بھی غور کرنا چاہیے. اللہ پاک کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، اللہ کے بندوں میں سے ایک بندے کو قبر میں 100 کوڑے مارنے کا حکم دیا گیا، وہ اللہ سے دعا کرتا رہا یہاں تک کہ ایک کوڑا رہ گیا، جب ایک کوڑا مارا گیا تو اس کی قبر آگ سے بھر گئی. جب آگ ختم ہوئی اور اس بندے کو فرق آیا تو اس نے فرشتوں سے پوچھا، آخر مجھے یہ کوڑا کیوں مارا گیا؟ انہوں نے جواب دیا، ایک روز تجھے بغیر طہارت یعنی بے وضو نماز پڑھ لی تھی اور ایک مظلوم کے پاس تیرا گزر ہوا تھا مگر تو نے اس کی مدد نہ کی، اس وجہ سے تجھ پر یہ عذاب نازل ہوا. اسی طرح ایک اور کے بارے میں آتا ہے، جو اسے ناپ تول میں خیانت کرتا ہے قیامت کے روز اسے دوزخ کی گہرائیوں میں ڈالا جائے گا اور آگ کے 2 پہاڑوں کے درمیان بٹھا کر حکم دیا جائے گا، یہ دونوں پہاڑ ناپو اور تولو، جب تولنے لگے گا تو آگ اسے جلا ڈالے گی. یعنی ناپ تول میں کمی کی وجہ سے اس پر یہ پریشانی آئی. مشہور تابعی بزرگ حضرت سیدنا وہاب بن منبہ رحمت اللہ تعالیٰ علیہ فرماتے ہیں، بنی اسرائیل کے ایک نوجوان نے گناہوں سے توبہ کی، پھر 70 سال مسلسل عبادت کرتا رہا، رات جاگتا اور دن میں روزہ رکھتا، نہ کسی سائے کے نیچے آرام کرتا اور نہ کوئی عمدہ غذا کھاتا. جب اس کا انتقال ہو گیا تو اس کے بعد دوستوں نے اسے خواب میں دیکھ کر پوچھا، تیرے ساتھ اللہ پاک نے کیا معاملہ فرمایا؟ اس نے بتایا، اللہ پاک نے میرا حساب لیا، پھر سارے گناہ بخش دیے، مگر ایک لکڑی جس سے میں نے اس کے مالک کی اجازت کے بغیر دانتوں میں خلال کیا تھا، ٹوتھ پک جس کو کہتے ہیں، اور یہ معاملہ چونکہ حقوق العباد کا تھا اور وہ معاف کروانا رہ گیا تھا، اس کی وجہ سے اب تک جنت سے روک دیا گیا ہو. ایک دن کا حقوق العباد کا معاملہ ہے. یہاں باہر تو بہت سارے حقوق ادا کرنے کی ہم کوشش کرتے ہیں، پتہ قانون بڑا سخت ہے، ہیومن رائٹس، گھر کے اندر اس میں اسلامی بہن کو بھی ڈرنا چاہیے کہ بچوں کے حقوق، بچوں کی حق طرح، ہاں بچوں کی تلافی ہو جاتی ہے. ماں باپ بیٹھ کر بلا اجازت شرعی، غور سنیے گا، ماں باپ بیٹھ کر بلا اجازت شرعی بچے کی غیبت کرتے ہیں، حرام غیبت میں پڑ جاتے ہیں. ان کو نہیں سمجھ پڑتی کہ ہم جو اس وقت بچے کی بات کر رہے ہیں، میں نے بلا اجازت شرعی کی قید لگائی ہے، اور وہ بچے کی دونوں ماں باپ بیٹھ کر برائیں کر رہے ہوتے ہیں، نتیجہ ان کو کچھ نہیں نکالنا ہوتا، پیٹ ہلکا کرنا ہوتا ہے اور بچے کی برائی کرنی ہوتی ہے، غیبتوں میں پڑتے ہیں. غیبت حرام اور جہنم میں لے جانے والا کام ہے، ایسا نہیں ہونا چاہیے. اسی طرح شوہر بیوی کا ادا کرنے میں کوتاہی کرتی ہے، شوہر بیوی کا حق ادا کرنے میں کوتاہی کرتا ہے اور بیوی شوہر کا حق ادا کرنے میں کوتاہی کرتی ہے. خیانت کے معاملات الگ ہے، میں ابھی اس کو ڈسکس میں نہیں لیتا کہ جو مرد اور عورت ایک دوسرے کے ساتھ خیانت کا معاملہ کرتے ہیں، مگر حقوق العباد کا معاملہ پڑوسیوں کے تعلق سے، رشتہ داروں کے تعلق سے، آس پڑوس کے تعلق سے، جہاں اٹھتے بیٹھتے سب کے تعلق سے کیا لینا ہے کیا دینا ہے، یہ سب سمجھنا چاہیے. کہیں ایسا نہ ہو کہ کوئی کھانا پینا تنکا ذرہ کسی کا رہ جائے، خدا نہ خاصا اپنے مطلب معافی مانگنا رہ گئی، اور پھر قیامت کے دن کھڑے ہو گئے تو جائیں گے کہاں، پھنس جائیں گے میرے پیارے صاحب بھائی. تو ایک ایک بات کا حساب کتاب دیکھنا پڑے گا. جس طرح چھوٹی سے چھوٹی نیکی کام آتی ہے، اس طرح چھوٹے سے چھوٹا گناہ بھی ہمیں پھنسوا سکتا ہے. دعوت اسلامی کے اشاعتی ادارے مکتبۃ المدینہ کی کتاب احیاء العلوم چھاپی گئی ہے، مکتبۃ المدینہ نے اس کو چھاپا ہے. اس کے جو ولیوم 4 ہے اس کے پیج نمبر 141 پر روایت سے معلوم ہوتا ہے کہ گناہ کے بعد جب 8 نیک عمل کیے جائیں تو اس گناہ کی بخشش یعنی معافی کی امید ہو جاتی ہے. اب وہ 8 اعمال کون سے ہیں، ذرا غور سے سن لیں. نمبر 1، توبہ یا توبہ کا عزم، یعنی توبہ اور توبہ کا عزم، یعنی کہ بالکل پختہ ارادہ کہ اب یہ توبہ بھی کرنی اور آئندہ گناہ نہیں کروں گا، یہ گناہوں کی بخشش کا ذریعہ بنتا ہے، یہ نیک عمل ہے. نمبر 2، گناہ سے باز رہنے کی چاہت، کہ وہ گناہ سے بچنا چاہتا ہے. ہائے ہائے کتنی خوبصورت بات ہے یار،
نمبر تین عذاب ہونے کا خوف، جو گناہ ہوا اس کا عذاب کا خوف، چند عذاب میں نے بیان کیے نا. نمبر چار مغفرت کی امید کہ اللہ مجھے معاف کر دے گا. یہ چار اعمال کا تعلق عذاب سے ہے. اور مزید یہ جو چار اعمال تھے جو بھی میں نے بیان کیے یہ الگ ہے. اب چار کا اعمال جو ہے نا عذاب سے، یہ چار اعمال جو بیان کیے دل سے اس کا تعلق ہے. اب چار اعمال، دو رکعت نماز و توبہ ادا کرنا، اللہ نہ کرے کبھی گناہ ہو جائے نا، خدا نہ خاصا، دو رکعت صلاۃ و توبہ کی پڑھ لیں اس نیت کے ساتھ، یا اللہ میرے گناہ معاف. لیکن توبہ پکی ہو، توبہ پکی کہتے ہیں کہ آئندہ گناہ نہیں کروں گا، پکا ارادہ ہو. نمبر دو 70 مرتبہ استغفار کرنا یا 100 مرتبہ سبحان اللہ العظیم وبحمدہ پڑھنا، اس سے بھی گناہ معاف ہو جانے کی امید ہے. 70 بار استغفار کر لے، استغفر اللہ استغفر اللہ استغفر اللہ، 100 بار سبحان اللہ العظیم وبحمدہ یہ پڑھنے کی عادت بنا لے. نمبر تین صدقہ کرنا، اور نمبر چار روزہ رکھنا. یعنی اس کو یوں بھی سمجھ سکتے ہیں آپ کہ گناہ کے بعد نیکی کرنا جو ہے نا یہ گناہ کو مٹا دیتا ہے. اور یہاں تک بزرگوں نے فرمایا کہ جس جگہ گناہ ہوا نا وہاں سے ہٹ جائے، وہاں نحوست تاری ہوئی ہے، وہاں سے ہٹ جائے، نیکی کرے. تو اللہ پاک نے چاہ تو یہ نیکی کرنے کی عادت اور گناہوں سے بچنے کا مزاج یہ ہماری زندگیوں کو بدل دے گا. ہماری روٹین میں کوئی فرق نہیں پڑنا میرے پیارے اسلام بھائیو، ہم جیسے زندگی گزار رہے ہیں، یعنی جو کھانا پینا روزگار کمانا وغیرہ جو بھی ایک ہمارے زندگی کا انداز ہے وہ ایک اپنی جگہ پر ہے. لیکن بس آپ اپنی ہماری سوچ بدلنی ہے کہ ہمیں نماز پابندی کے ساتھ پڑھنی ہے، نماز نہیں چھوڑنی، قرآن سیکھنا ہے، اس کو درست پڑھنا ہے، جھوٹ نہیں بولنا، سچ بولنا ہے، حرام روزی نہیں کمانا، حلال روزی ہی کمانا ہے، حرام روزی سے بچنا ہے. اس طرح آپس میں نیکی کرنے کی عادت بنائیں اور نیکیوں کی دعوت عام کرنے کی عادت بنائیں. جیسے ہم نے ابھی بیان کے شروع میں سنا کہ امر بالمعروف و نہی عن المنکر، نیکی کی دعوت دینا اور برائی سے منع کرنا یہ بھی اس کی پریشانی اور بخشش کا ذریعہ بن گیا نا. اب آپ کہیں برائی دیکھ رہے ہیں تو اس برائی کو ختم کرنے کی کوشش کریں. ہمارے یہاں برائیاں کم تو نہیں ہیں، مگر یہ بات یاد رکھیں کہ اگر کوئی شخص ایسا ہے کہ اس کے وہ برائی کو ختم کر سکتا مگر نہیں کرتا، تو روایت موجود ہے کہ اگر کوئی شخص برائی میں مبتلا ہے اور اس کو برائی یعنی گناہ میں مبتلا ہے اور اس کو روکنے کی طاقت رکھنے کے باوجود اس کو لوگ نہیں منع کریں گے تو اللہ پاک اس شخص کو اور جو اس کو نہیں روک رہے ان سب کو عذاب میں مبتلا فرما دے گا. تو یہاں پر بہت زیادہ نیکی کی دعوت کی ہمیں ضرورت ہے، نمازوں کی دعوت دینا، اچھے ماحول کی دعوت دینا. ماحول یہاں پر آپ کے سامنے ہی ہے، اسپیشلی اپنے بچوں کو کیئر کرنا اور بچوں کے لیے ایک اچھا ماحول پرووائڈ کرنا بہت ضروری. عاشقان رسول کے ساتھ بچہ اٹھے بیٹھے ان کی ساری اٹیچمنٹ ان کے ساتھ ہونی چاہیے. اللہ پاک نے چاہا تو دنیا اور آخرت کے ڈھیروں بھلائیاں نصیب ہوں گی. صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم.
میں مبلغ بنوں سنتوں کا خوب چرچا کروں.